नमस्कार, कार्यक्रम बलिन्द नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रमको पहिलो भागमा संविधान संशोधन र चुनावमा मधेसी मोर्चाको सहभागिता र कार्यक्रमको दोस्रो भागमा शान्ति तथा पुननिर्माण मन्त्रालयले 10 वर्षमा हासिल गरेका उपलब्धिबारे छलफल गर्दैछौ। 1.5 वर्षदेखि नेपालको राजनीतिको केन्द्रबिन्दुमा छ संविधान संशोधन। मधेसी दलले संविधान प्रति देखाएको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा दिनहुँ बहस भइरहेको छ। कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा बीच 3 बुँदे सहमति भएर पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि त झन् संविधान संशोधनको विषय अझ पेचिलो बनिरहेको छ। मधेसी दललाई सन्तुष्ट पार्न प्रधानमन्त्री प्रचण्डले 4 विषयमा संशोधन प्रस्ताव संसदमा दर्ता गराएदेखि नै दलहरू यसको पक्ष र विपक्षमा उभिँदै आएका छन्। सत्ता पक्षीय दलहरू संविधान संशोधन प्रस्ताव जसरी पनि पारित गराउनु पर्ने अडानमा छन् भने विपक्षी 9 दल जसरी पनि फेल गराउने रणनीतिमा लागेका छन्। यस्तै घम्साघम्सीका बीच संविधानको दोस्रो संशोधन विधेयकमा हिजो 15 वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। आजको कार्यक्रममा हामी वैशाख 31 गते तय गरिएको चुनावसँग प्रत्यक्ष जोडिएको संशोधन प्रस्तावमा मधेसी दलले के संशोधन दर्ता गरे, प्रस्ताव पास हुने सम्भावना कति छ, संशोधन फेल भए मधेसी दल चुनावमा जान्छन् कि जाँदैनन् लगायतका विषयमा कुराकानी गर्दैछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण। तपाईँलाई कार्यक्रम बलिन्द नेपालमा स्वागत छ।
ल, धन्यवाद।
संविधान संशोधन प्रस्तावको पक्षमा तपाईँहरू चाहिँ लामो समयदेखि लड्दै आउनु भएको छ र मधेसका मुद्दा सम्बोधन हुनका लागि संविधान संशोधन अत्यावश्यक छ भनेर राख्दै आउनु भएको छ र त्यो प्रक्रिया अगाडि बढेसँगै तपाईँले संशोधन पनि हाल्नु भएको छ 4 वटा विषयमा। त्यो संशोधन के विषयमा कसरी राख्नु भएको छ अलिकति बताइदिनु।
यो संशोधनले मधेस आन्दोलनको सम्पूर्ण कुरा पूरा गर्दैन र हामीसँग भएको 3 बुँदे जुन सहमति हो त्यसलाई पनि एड्रेस गर्दैन। नभए तापनि सरकारले जुन संशोधन लायो आंशिक रूपमा हाम्रो मागको 4 बुँदे त्यसमा परिमार्जनको आवश्यकता छ, परिमार्जन गरेर अगाडि बढौं भन्न हामीले भन्दै आएको र सरकारले पनि परिमार्जनको लागि तयार हुँदै आएको थियो। अब परिमार्जनको लागि सरकारको वेट गर्नु सट्टा के परिमार्जन चाहिन्छ मधेसलाई त्यो कुरा पनि सबैले सोचिराखेका थिए, भनिराखेका थिए। त्यसकारण यो 4 बुँदेमा 4 देखि बाहेकमा संशोधन हाल्ने ठाउँ रहेन। त्यसकारण यो 4 बुँदामा हामीले संशोधन राखेका छौँ। पहिलो जुन भाषाको कुरा हो त्यो केन्द्रको भाषा नेपाली भाषा हुने भन्ने कुरा जहाँ थियो त्यसमा नि सरकारले एग्री गरेका थियो कि देशमा बोलिने जति पनि भाषाहरू छन् राष्ट्रभाषा, त्यो भाषा आयोगले गरेको सिफारिस बमोजिम राज्यले अनुसूचीमा भाषाहरू राख्छ। तर त्योको लेख्दाको अवस्थामा त्यो प्रान्तको जुन भाषा निर्धारण रहेछ त्यहाँ हुन पुगेको रहेछ र सरकारले पटक पटक हामीसँग यो कबुल गर्दै आएको थियो। यो राख्दाको अवस्थामा मिसप्रिन्ट भएको हो, माथि तल भएको हो। त्यसकारण अहिले हामीले यो 7 को 2 क को ठाउँमा 7 को 1 क राख्नु पर्यो भनेर पहिलो संशोधन दिएका छौँ। दोस्रो, राज्यसभाको हकमा हामीले भन्दै आएको कुरोलाई सरकारले लाए पनि त्यसमा परिमार्जन हामीले के भनेका थियौँ भने अहिले नै स्थानीय तहका जुन प्रमुख उपप्रमुखहरू हुन्छन् नगरपालिकाका वा गाउँपालिकाका उसलाई राज्यमा भोटिङ राइट दिनुपर्ने अवस्था बनिसकेका छैन, त्यसलाई हटाउनु पर्छ भन्ने कुरा पनि हामीले सरकारलाई पटक पटक भनेकोमा होइन यो कुरो जायज हो भन्ने कुरा भने कारणबाट त्यहाँ दिएको दिया हो। नागरिकताको हकमा हामीले संशोधनमा नपुगेको वैवाहिक अंगीकृतको संवैधानिक राइट सम्बन्धमा, तर त्यो नागरिकताको च्याप्टरमा नभएर अलग त्यो व्यवस्था भएको कारणबाट र त्यहाँ संशोधन नआएको कारणले त्यसलाई हामीले ओपन गर्नुपर्ने, संशोधन राख्नुपर्ने अवस्थै छैन। त्यसलाई हाम्रो माग हो, त्यसलाई अझ पनि हामी जनतामा लग्छौं र नागरिकताको विषयमा हामीले कुनै संशोधन राखेका छैनौं। बाउन्ड्रीको हकमा सरकारले ओपन गरेका छ अहिले अनुसूची चारमा, त्यसमा मधेसले अहिले सुरुदेखि नै अहिले भन्दै आएको मधेसमा दुई प्रदेश हुनुपर्छ, त्यसमा अहिले पश्चिमतिर अलिकति संशोधन गरेका छ, मधेसको प्रदेश मिलाइराखेका छ भने पश्चिमका दुईटा जिल्ला र पूर्वका तीनवटा जिल्ला अहिले पनि समावेश नगरेको कारणबाट हामीले त्यसमा योभन्दा पूर्वमा राज्य पुनर्संरचना आयोगले जुन प्रतिवेदन दिया थियो र जुन जुन गाविसलाई यो राख्नुपर्ने हो मधेसमा भनेका थिए, त्यही लिस्टलाई हामीले कपी पेस्ट गरेर अहिले राखेका छौं। यति संशोधन हामीले अहिले चारवटा बुँदामा दिया छौं।
जस्तै यो सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा चाहिँ 4 र 5 नम्बरको चाहिँ सीमाङ्कन मात्र हेरफेर गर्ने प्रस्ताव छ, तर तपाईँहरूले चाहिँ समग्र 7 प्रदेशको सीमाङ्कन हेरफेर गर्ने भनेर राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई रेफरेन्सकै रूपमा राख्नुभयो। तर यो पनि कता कता नमिलेको हो कि, त्यो जुन प्रस्तावभन्दा पनि बाहिर गएको हो कि?
होइन, अनुसूची 4 छोइसकेपछि, अनुसूची 4 नछोएको भए त अप्ठ्यारो हुन्थ्यो। अनुसूची 4 चलाउनु पर्ने जति कुरा थियो सम्पूर्ण चलाएर आंशिक चलाएको कारणले सम्पूर्णमा चलाउने भन्ने त खुल्छ, त्यस कारणले हामीले राख्या हौ।
यो पारित हुने कुरा चाहिँ एकदम राजनीतिक मुख्य डिबेटको विषय बनाएछ। यो पारित हुन 2594 को 396 मत चाहिँ यसको पक्षमा पर्नुपर्छ। यसतर्फ चाहिँ सरकारसँग र अरू दलहरूसँग यसलाई पारित गराउने विषयमा चाहिँ छलफल कहाँ अगाडि बढाएछ, कतिको सकारात्मक
छ? हामीले सरकारसँग यस सम्बन्धमा सम्झौता गरेका हौ। 3 सम्झौता हो, काङ्ग्रेस, माओवादी र मधेसी मोर्चाको। त्यसकारण हामीले अहिले जुन संशोधन परिमार्जनको लागि राखेका छौँ वा सरकारले जुन संशोधन राखेको रहेछ, यो जिम्मेवारी सर्वप्रथम र इम्पोर्टेन्ट रूपमा मुख्य रूपबाट 3 हुन्छ र 3 मिल्दाखेरि तपाईँले भनेको 2/3 पुग्दैन। त्यसकारण हामी के भन्छौँ भने सरकारले यसलाई, सरकार साधन सम्पन्न हुन्छ, सरकारसँग विभिन्न कुरा हुन्छ, सरकारको संयोजन गर्ने तागत पनि हो, जिम्मेवारी पनि हो। त्यसकारण अरू पार्टीसँग संयोजनको भूमिका सरकारले निर्वाह गरोस्। एमाले लगायतका पार्टीहरूलाई जुन संशोधन लाएको हो त्यो संशोधनलाई पारित गराउने प्रयास सरकारले गर्नुपर्छ। र यो कुरा पछिल्लो समयमा सरकारले 4 संशोधन लाउँदाको अवस्थामा, हाम्रो 11 संशोधन थियो भने सरकारले यसलाई मिनिमाइज के गरे भने तपाईँको 4-11 जाइज हो। अझ प्रचण्डजीले के भन्नु भने यो त मेरो पनि माग हो, मैले पनि नोट अफ डिसेन्ट राखेको छु, तर यसलाई पारित गराउनमा अहिले सम्पूर्ण कुरा ओपन गरे भने एमाले साथ दिँदैन। एमाले विगतको संवाद समितिमा जति कुरा एक्सेप्ट गरेका थियो त्यति कुरा मैले मात्रै लाएको हुँ। उलाई एमालेको 9 जब सरकारले यो संशोधन लायो हाम्रो मागलाई मिनिमाइज गरे भने त्यसले पनि दायित्व कसमा जान्छ भने सरकारमा जान्छ, र कहीँ पनि दुनियाँमा सरकार नै संयोजनको भूमिका गर्छ, एमाले होइन। एमाले बाहेक पनि अन्य पार्टीहरू छन्, अन्य सांसदहरू छन्, सबैसँग संयोजन गर्नुपर्छ र संयोजनको भूमिका राम्रो निर्वाह गरे भने पारित पनि हुन्छ।
यो पारित भएन वा फेल भयो भने तपाईँहरू जुन स्थानीय चुनाव वैशाख 31 को लागि सरकारले तय गरिसकेका छ र प्रक्रिया पनि लगभग धेरै किसिमको अगाडि बढिसकेका छ, आचार संहिता भोलि पर्सिमै लागू हुँदैछ, त्यसमा भाग लिने सम्भावना कतिको रहन्छ?
यो इलेक्सनको कुरालाई हामीले मानेका छैनौँ दुई कारणले। प्रथम कारण के हो भने संविधान संशोधन नभइकन हामीले संविधान कार्यान्वयनको कुनै पनि काममा भाग लिँदैनौँ। यो इलेक्सन पनि संविधान कार्यान्वयनतिर गइराखे रहेछ, त्यस कारणले यसलाई हामी मान्दैनौँ भनेका छौँ। संविधान फर्स्ट संशोधन गर, बटम लाइन हो। दोस्रो कुरो हामीले के भनेका छौँ भने प्रत्येक चोटि मधेसी जनजाति थारूहरूले प्रतिनिधित्वको लागि नै लड्नुपर्ने र मर्नुपर्ने, हामीले लडाई गर्यौं लोअर हाउसको लागि संसदको, त्यसमा केही परिवर्तन भयो। अहिले अप्पर हाउसमा केही संशोधन आइराखेको छ रिप्रेजेन्टेसन बढाउने, अब फेरि स्थानीय तहको जुन संरचना भयो फेरि हामी मर्ने त्यसैको लागि, जबकि हाम्रो 51% रहेछ भने 50% पनि हामीलाई गाविस देऊ भन्ने हाम्रो बनाइरहेछ भने आयोगको प्रतिवेदनमा त्यो परेन, सरकारले पनि त्यसलाई बढाउनु पर्ने जिम्मेवारी बनाएको छैन। तेस्रो संवैधानिक कारण पनि हामीसँग छ कि जहाँ पनि स्थानीय तह संघीय देशमा हुन्छ त्यो प्रान्तको अधीनस्थ हुन्छ, यहाँ केन्द्र र गाविस मात्रै गाउँपालिका मात्रै देखिराखेको छ, बीचमा प्रदेश देख्दै देख्दैन। यो माइन्डसेट तपाईँको एकात्मक हो संघात्मक होइन, यो सम्पूर्ण कुरालाई सोल्भ गर्नुपर्ने अवस्था स्थिति हुन्छ। यो नगरिकन त्यसै हामीले इलेक्सनमा भाग लिने प्रश्नै आउँदैन।
जस्तै यो पुनर्संरचनाको विषय चाहिँ मधेसमा थोर भयो, तराईमा थोर भयो भने तपाईँको कुरो छ, त्यसलाई जनसङ्ख्याको मात्र आधार मान्न सकिन्न, त्यसलाई भूगोललाई पनि मिलाउनुपर्छ, त्यसो गर्दाखेरि चाहिँ त्यो तलमाथि पर्न गएको भन्ने कुरालाई त तपाईँहरूले पनि स्वीकार गर्नु पर्ला नि।
कस्तो रहेछ भने हामीले एउटा सिद्धान्त अपनायौँ संविधानमा, जब लोअर हाउसको हामीले प्रतिनिधित्वको प्रश्न आयो त्यो बेला के भन्यो भने जनसङ्ख्या मूल आधार हो, प्रथम आधार हो, भूगोल सेकेन्डरी आधार हो, त प्रथम आधार नै छोड्दिने। प्रथम आधार जनसङ्ख्या हो भने 50% रहेछ भने 51 point something छ अहिले मधेसको जनसङ्ख्या, त्यो केवल मधेसीको लागि त हामी भन्दैनौँ नि, मधेस नै एउटा यस्तो लोकेलिटी हो जहाँ कि सबै छ, सम्पूर्ण नेपाल हेर्न सकिन्छ, खस पनि छ, जनजाति पनि छ, दलित पनि छ, मधेसी पनि छ, सबै तपाईँ पाउनुहुन्छ भने सबैको लागि लडे हो। त्यस कारणले त्यो ठाउँमा बाउन्ड भूगोल थोरै छ, जनसङ्ख्या बढी छ, समतल भूमि भएको कारणले गर्दाखेरि, कृषि योग्य जमिन भएको कारणले, आवागमन सजिलो भएको कारणबाट जनसङ्ख्या बढी छ भने तपाईँले 50 नदिनु हो भने 48 त दिनु पर्यो नि त, हामीले भूगोललाई त इन्कार गरेका छैनौँ। त्यस कारणले आफैले सिद्धान्त बनाउने त्यो सिद्धान्तलाई पालन नगर्ने भन्ने कुरा हुँदैन।
जस्तै यो चुनावमा त अलिकति निर्दलीय कुरो पनि उठिरहेको छ तपाईँहरूको तर्फबाट, मधेसी दलहरूको तर्फबाट, तपाईँहरू एउटा विद्यालयको चाहिँ व्यवस्थापन समिति गठन गर्ने बेला पनि त्यहाँ दलीय आधारमा चुनाव हुने, हाम्रो राजनीतिक दलीयकरण त्यतिसम्म तल पुगिसकेको स्थिति छ, यो तपाईँहरूको माग के गरी सम्बोधन भयो र चुनावमा जाने वातावरण बन्यो भने त्यो निर्दलीय आधारमा चुनाव गर्नुपर्छ भन्नेमा कतै यो चुनाव अल्झाउनका लागि र मागका लागि माग मात्र अगाडि सार्नुभएको त होइन?
होइन, मैले निर्दलीयको कुरा हामीले आजदेखि होइन, सद्भावना पार्टी खडा भएको 47 सालदेखि नै भनिराखेको छु, त्यो एउटा विकासको युनिट हो। यदि दलको अधिकार पत्र हटाइदिने हो भने कुनै पनि दलका एउटा राम्रो मान्छे समाजसेवी उठ्छ भने, मान्छे त कुनै न कुनै दलसँग समर्थित हुन्छ, आबद्ध हुन्छ, तर दलको टिकट त्यसले लिएन भने त अन्य दलका मान्छेलाई पनि भोट दिन सजिलो भयो, उम्मेदवार नउठाउन पनि सजिलो भयो। त्यो यति गाउँ तहसम्म लग्नु पर्ने पार्टीको जरुरी छैन, त्यसकारणले छेउमै हाम्रो भारतमा हेर्ने हो भने त्यहाँ ग्राम पञ्चायत छ, ग्राम पञ्चायतमा टिकट व्यवस्था छैन, दलबाट समर्थित हुन्छ, दलको समर्थन प्राप्त हुन्छ तर टिकट लिएर उठ्दैन, त्यसकारणले विकासको अवस्था बढी बन्छ, डिस्प्युट कम हुन्छ। यो व्यवस्था हामीले 48 सालमा गाविस बनाउँदाखेरि टिकट व्यवस्था लायौँ, त्यसको कुरीति हामीले भोगेका छौँ, तपाईँले पनि हेर्नुभयो होला। एमालेको जग्गामा काङ्ग्रेस कमाउन नजाने, काङ्ग्रेसको जग्गामा ऊ नजाने,
परिवर्तन भइसक्यो
होइन, जति आए पनि यो कहीँ न कहीँ फ्रिक्सन छ। एमालेको मान्छे आए भने, एमालेको गाविस रहेछ भने उसैको हकमा बोल्नुपर्ने पनि रहेछ। जुन तपाईँले विद्यालयको अहिले भन्नुभयो, विद्यालयमा अधिकार पत्र हुँदैन कुनै पार्टी, समर्थित होला कुनै पार्टीका मेम्बर, त्यो संस्कार त हामी पार्टी सिस्टममा छौँ भने होला, तर अधिक हामीले त्यसलाई औपचारिक पत्र नै दिनुपर्ने अवस्था छैन। त्यो सिस्टमलाई हटाए भने विकृति जुन हो औपचारिक पत्रको त्यो दूर हुन्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बलिन्द्र नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले सरकारले लामो विवादपछि संशोधन दर्ता गर्ने प्रक्रियासम्म पुगेको संविधानको दोस्रो संशोधन विधेयकबारे छलफल गर्यौं। छलफलमा हुनुहुन्थ्यो सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्ण। कार्यक्रमको दोस्रो भागमा शान्ति तथा पुननिर्माण मन्त्रालयले 10 वर्षको अवधिमा हासिल गरेको उपलब्धिबारे प्रवक्ता रामप्रसाद भट्टराईसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बलिन्द्र नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। कार्यक्रमको पहिलो भागमा हामीले संविधानको दोस्रो संशोधन विधेयकमाथि परेको संशोधन र स्थानीय चुनावबारे छलफल गर्यौं। अब हामीसँग हुनुहुन्छ शान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामप्रसाद भट्टराई, तपाईँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार।
शान्ति मन्त्रालय स्थापना भएको 10 वर्ष पूरा भएको छ, सशस्त्र द्वन्द्व पछिको पुननिर्माण, द्वन्द्व पीड़ितहरूलाई राहत दिने उद्देश्यले जुन मन्त्रालय स्थापना भएको थियो, त्यसको हामीले जुन उद्देश्य निर्धारण गरेर चाहिँ मन्त्रालय स्थापना गरेका छौँ, त्यसको उपलब्धिको अवस्था कस्तो छ?
धन्यवाद। यो जल्दो बल्दो इस्युमा केही कुरा राख्ने अवसर दिनुभएकोमा यो सञ्चार माध्यमलाई, मैले दुईटा पक्षबाट उपलब्धिलाई हेर्नुपर्छ भन्ने मेरो रिक्वेस्ट छ। यसमा खासमा एउटा भ्यालुको उपलब्धि, 10 वर्ष द्वन्द्वलाई व्यवस्थापन गर्नका लागि विस्तृत शान्ति सम्झौता लगायतका थुप्रै निकायहरूसँग, थुप्रै सङ्घर्ष पक्षहरूसँग सम्झौता गरेर एउटा व्यवस्थापन पाटोमा उपलब्धि हासिल भएको छ, त्यो सबभन्दा ठुलो उपलब्धि हो जस्तो लाग्छ। र नेपाली, हामी सबै नेपालीको लामो समयसम्म त्रासबाट बाँचिरहनु पर्ने अवस्था, हिँडुल गर्नलाई गाह्रो हुने अवस्थालाई चाहिँ त्राइमामको अवस्थाबाट सुधार हुने, सुधारको अवस्था हामी जहाँ जे अनुभव गरिरहेका छौँ, त्यो ठुलो उपलब्धि हो जस्तो लाग्छ। र त्यसको सबभन्दा ठुलो नतिजा त नेपालको संविधान हामीसँग प्राप्त भएको छ, हामीले नेपालको संविधानलाई कार्यान्वयन गर्ने क्रममा छौँ, त्यो नै सबभन्दा ठुलो पक्ष जस्तो लाग्छ एकापट्टि। अर्कोतर्फ द्वन्द्व पीडित पक्षहरू, क्षतिका विवरणहरू लगायतका, पुननिर्माणका विषयहरू लगायतका कामहरूमा हामीलाई जे जति अपेक्षा थियो त्यति अनुसार अलि पूर्ण गर्न सकेका होइन कि, त्यसमा विभिन्न पक्षहरू प्रभावी हुन्छन्, उपलब्ध स्रोत साधनको विषय अनि विषयान्तरको विषय लगायतका थुप्रै छन्, मन्दिर निर्माण गर्नुपर्ने विषय पनि यो मन्त्रालयको पर्ने, अनि क्षतिग्रस्त सरकारी कार्यालयको भवन निर्माण गर्नुपर्ने विषय पनि रहने, गाविस भवन सबभन्दा पहिले आधारभूत विषय त्यसलाई बनाउनै पर्यो लगायतका विभिन्न विषयहरू सम्बोधन गर्दाखेरि हामीले चाहे जस्तो स्रोत हामीले लिन सकेनौँ होला र चाहे जस्तो सेवा चाहिँ पुननिर्माणका पुन सुधारका सेवाहरू चाहिँ हामीले गाउँ गाउँमा पुर्याउन सकेका छैनौँ होला जस्तो लाग्छ मलाई।
तर त्यसको आधारहरू त तय हुँदै गएका छन् नि, हामीले एकैपटक यी काम गर्न सके पनि यी कामहरू गर्नुपर्छ भनेर डाटाहरू आएका छन्, जनताबाट माग आएको छ, मन्त्रालयले र सरकारले पनि यो कुराहरू पुननिर्माण गर्नुपर्छ भन्नेतर्फ त ध्यान दिइरहेको जस्तो देखिन्छ नि।
त्यो त अवश्य छ, हाम्रो मैले निवेदन गर्न खोजेको विषय हाम्रो जे क्षमता छ त्यो अनुसार गरिरहेछौँ। शान्ति तथा पुननिर्माण मन्त्रालयको कुरा गर्ने हो भने काठमाडौँमा केन्द्रीय तहमा मन्त्रालय छ, यसका आफ्ना आगामीका छैनन्। आगामीका नभएको कारणले जिल्लाका जिल्ला प्राविधिक कार्यालयहरू र डोलीडाँडा भवन निर्माण शहरी तथा भवन निर्माण विभाग मार्फत चाहिँ हामीले निर्माण कामहरू गरिरहेछौँ। गाविस भवनको निर्माण होस् या जिल्ला प्रशासन कार्यालयको भवन निर्माण होस् सबै ती तत्त्व निकायहरू मार्फत गरिरहेछौँ र ती निर्माण काम पनि जिल्लाको मागको आधारमा हामीले कार्यक्रम बजेट बनायौँ। कार्यक्रम बजेटका आधारमा उपलब्ध स्रोतलाई ध्यानमा राखेर निर्माण गरिरहेको हो। स्वाभाविक रूपमा धेरै परिवर्तन भएका छन्, धेरै जरुरी विषयहरू बनेका छन्। तर मैले भन्न खोजेको के हो भने जति एउटा पूर्ण परिवर्तनको अनुभूति दिने गरी निर्माण काम हुनुपर्थ्यो त्यो हामीले स्रोतको अभावले हामीले पुरा गर्न सकिरहेको छैनौँ होला, जसले गर्दा आज पनि मागका निवेदनहरू प्राप्त भइराख्ने, आज पनि यो निर्माण कुरा काम सम्पन्न हुन सकेन तिनीहरूलाई यथासम्ममा पुरा गरिदियोस् भन्ने निवेदनहरू आइरहने जस्ता केही विषयहरू छन् भने सँगैसँगै हामीले ज्यादै धेरै माग आएको कारणले हाम्रा उपलब्ध स्रोतहरूलाई एकदम छर्नुपर्ने, छरेर वितरण गर्नुपर्ने अवस्था छ, जसले गर्दाखेरि 1,20,00,000 रुपियाँ लागत अनुमान भएको आयोजनामा 1,00,000 रुपियाँ
हामी चुनौतीको बारेमा हामी एकछिनमा फेरि छुट्टै छलफल गरौँ। यो पुननिर्माणको अवस्था चाहिँ कस्तो छ, हामीसँग कति माग आएको थियो, त्यसको अहिले कति चाहिँ योजनाहरू परिचालनको अवस्थामा भइरहेको छ, त्यसको बारेमा अलिकति बताइदिनु।
स्वाभाविक रूपमा हाम्रो करिब करिब 14,000 पुननिर्माणका मागहरू हामीसँग रेकर्डेड छन् र 72-73 सम्ममा करिब करिब 4,000 जति आयोजनाहरू चाहिँ निर्माण कामहरू मुख्य मुख्य प्राथमिकतामा परेका निर्माण कामहरू चाहिँ हामीले सम्पन्न गरेका छौँ र अब झन्डै 10,000 जति अब पुननिर्माण गर्न बाँकी छन् र ती बाँकी भनेको पुननिर्माण सुरु नै नभएका होइनन्, सुरु भइरहेका कम्प्लिट हुन बाँकी रहेका, कतिपयको 70% निर्माण काम सम्पन्न भएको छ, कसैको 90% भएको छ, कसैको 50% भएको छ, विभिन्न चरणमा छन्, तिनीहरूको चाहिँ केही कामहरू बाँकी छन्।
जस्तै कस्ता भौतिक संरचनाहरू, जस्तै द्वन्द्वकालमा त पुराना दरबारहरू, ऐतिहासिक विषयवस्तुहरूदेखि लिएर सामान्य खालका सरकारी कार्यालय रहेका व्यक्तिका घरहरू समेत चाहिँ आक्रमणको निशानामा परेका थिए, त्यस्ता पुननिर्माणको स्थिति चाहिँ कुनतर्फ चाहिँ राम्रो देखिन्छ?
पुननिर्माणको स्थिति चाहिँ सार्वजनिक निकायका भवनहरू, सरकारी कार्यालयहरू, गाविस भवनहरूको पुननिर्माण चाहिँ अलिकति राम्रो नतिजा देखिएको छ। कतिपय राम्रो नतिजा हेर्दै भने आजै पनि यहाँले मिडिया मार्फत मैले रिक्वेस्ट गर्न चाहेँ, पाल्पाको दरबार, ऐतिहासिक दरबारको पुननिर्माण भएको छ, ठुलो हो, लागत पनि धेरै छ, अनि त्यसको लागि आज उद्घाटन हुँदैछ, त्यो एउटा अत्यन्त राम्रो देखिएको आयोजना हो। त्यस्ता थुप्रै गाविस भवन, सरकारी भवन, जिल्ला प्रशासन कार्यालय, प्रहरी निकायहरू लगायतका थुप्रै भवनहरू छन् जुन सम्पन्न भएका छन्।
जुन अलि यो ऐतिहासिक वस्तुहरू, पुरातात्विक वस्तुहरूको निर्माणतर्फ चाहिँ अलिकति हाम्रो ध्यान कम पुग्न खोजेको
होइन? पाल्पाको त पुरातात्विक महत्त्वकै भवन हो, सबभन्दा ठुलो पुरातात्विक महत्त्वको छ, अरूमा पनि यसमा लागत अनुमान तयार गर्नेदेखि लिएर पुरातत्व विभागसँग समन्वय गरेर निर्माण कामहरू भइरहेका छन्। मात्रै यति हो कि माग धेरै छ, हाम्रो सोच चाहिँ अलिकति छर्नु परेको कारणले जुन चाहेको क्यालेन्डरमा हामीले सम्पन्न गर्नलाई चाहिँ अलिकति समस्या भएको छ।
अरू के छन् यो पुननिर्माण भौतिक द्वन्द्वकालबाट कालमा चाहिँ बिग्रेका भौतिक संरचनाहरूको पुननिर्माणमा देखिएका समस्याहरू?
समस्याहरूमा त मुख्य समस्या त अब सीमित, बजेटको सीमितता हो। पहिले यो मन्त्रालयसँग सम्बन्धित विषयमा निकै धेरै बजेट आउँथ्यो, स्रोत आउँथ्यो, अहिले चाहिँ वैदेशिक सहयोग पनि लगभग कटौती भएको अवस्था छ, राज्यको नियमित स्रोत पनि प्रत्येक वर्ष घट्दै गएको अवस्था छ। आयोजनाहरू निर्माण कामको अपेक्षा थपिँदै जाने तर बजेट स्रोत चाहिँ घट्दै जाने हुँदाखेरि हामीलाई अलिकति अपेक्षाकृत रूपमा सम्बोधन गर्न चाहिँ कठिन भएको छ।
कति छ हाम्रो माग यो मन्त्रालयमा चाहिँ तथ्यगत हिसाबले हेर्ने हो भने कति जतिको चाहिँ वार्षिक रूपमा योजनाहरू थपिने, अहिले हामीले चालु रहेका योजनाहरूलाई नै पूर्णता दिन कति रकम आवश्यक पर्छ?
यसमा हामीले दुईवटा पक्षबाट हेरेका छौँ। दिनदिनै माग योजनाहरू थपिने विषय त छँदैछ, हामीले हात हालेका विषय पुनर्निर्माणसँग सम्बन्धी विषय र शान्तिका लागि विकास कार्यक्रम भन्ने दुईवटा मुख्य आयोजना छन् पुनर्निर्माणसँग सम्बन्धित। तिनीहरूमा चाहिँ पुनर्निर्माणसँग सम्बन्धी विषय चाहिँ डोलीडाँडा र शहरी विकास भवन विभाग अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरूलाई आजको मूल्यमा सम्पन्न गर्नको लागि करिब करिब 24 अरब रुपियाँ थप चाहिने अवस्था छ। त्यसै गरी शान्तिका लागि विकास कार्यक्रमका लागि विकास निर्माण मार्फत शान्ति प्रवाह गर्न, शान्ति फैलाउनको लागि मद्दत हुने गरी कार्यक्रम सञ्चालन गरेको विषयमा चाहिँ करिब करिब 6 अरब जति भयो भने हामी आजको मूल्यमा हात हालेका विषयहरू, निर्माण सुरु गरेका विषयहरू सम्पन्न गर्छौँ भन्ने हाम्रो क्यालकुलेसन छ। 30 अरब हुँदाखेरि आजको मूल्यमा चाहिँ 2-3 वर्षमा हामीले यी निर्माण कामहरू गर्न सक्छौँ। यो चाहिँ जिल्लाबाट प्राविधिक पक्षबाट औपचारिक रूपमा मूल्याङ्कन भइ आएको डाटा हो।
तर सरकारले वा अर्थ मन्त्रालयले हामीलाई कति रकम दिएको छ यो त्यति रकम पुरा गर्नको लागि?
यसमा त हाम्रो अब 3 अरब भन्दा कमैको बजेट हामीलाई प्राप्त भएको छ। आगामी वर्षको पनि उत्साहजनक वृद्धि अथवा लगभग वृद्धि नै छैन भन्दा पनि हुन्छ। अब यी पुनर्निर्माणका कामहरू सम्पन्न गर्न समयमा सकिएन भने तिनीहरूको जिम्मेवारीको विषय, तिनीहरूको स्वामित्व लिने विषय अनि तिनीहरूबाट जनतालाई सेवा दिने विषय चाहिँ अपुरै हुन्छ होला जस्तो लाग्छ। र हाम्रो म योजना महाशाखा पनि हेरेको हिसाबले, पूर्वाधार निर्माणसँग सम्बन्धित पनि लिङ्कमा राखेको हिसाबले, मेरो एउटा सार्वजनिक सबैसँग अनुरोध के हो भने जति हात हालेका छौँ त्यति निर्माण काम चाहिँ पुरा गरौँ, त्यस पछाडि जता जता बजेट पुग्छ, जहाँ जहाँ प्राथमिकतामा पर्छ तिनीहरू काम गरौँला भन्ने चाहिँ मेरो अनुरोध हो। आज पनि हामीले त्यही विषयमा नै केही प्राविधिक पक्षका साथीहरूसँग छलफल गरिरहेका थियौँ। पुनर्निर्माणका कामहरू सम्पन्न गरेनौँ भने स्रोतको अपव्यय नै हुन्छ जस्तो लाग्छ।
माग र पूर्तिको अवस्था चाहिँ निकै
मिलेको छैन हजुर।
अनि यो राहत तथा पुनर्स्थापनाका कार्यक्रम पनि चलिरहेको छ, मन्त्रालयले चलाइरहेको छ, यसको अवस्था चाहिँ कस्तो छ?
राहतको पाटो चाहिँ ठिकै छ, सन्तोषजनक देखिएको छ। केही यो सम्पत्ति क्षतिको विषयमा एउटा लेभलमा सहयोग पुर्याइसके पछाडि अहिले सम्पत्ति क्षतिको विषय चाहिँ अगाडि बढेको छैन। राहतसँग सम्बन्धित विषय चाहिँ दिनदिनै निवेदनहरू पनि थपिरहेका छन्। राहत विभिन्न पक्षका छन्, कतिपय घाइते व्यक्तिहरू हुनुहुन्छ, घाइते व्यक्तिको घाउ चाहिँ बल्झिँदै जाने र अप्ठ्यारोमा पर्ने, अपाङ्गताको प्रतिशत पुनरावलोकन गर्नुपर्ने अवस्था पनि छन्। तिनीहरूलाई हामीले पटकै अर्थ मन्त्रालयसँग बजेट माग्ने, मन्त्री परिषदमा प्रस्ताव पेश गर्ने, अस्पतालबाट घाउ जाँच गराउने लगायतका विषयहरूबाट राहत चाहिँ थपि नै राखेका छौँ हामीले। तर अब राहतको पाटोमा चाहिँ अपाङ्गता भएका सरकारसँग, सरकार व्यक्तिहरूसँग बढी सम्बन्धित देखिरहेको छ, उहाँको जीवनयापनमा अलिकति सहयोग होस् भन्नेमा चाहिँ हामी अलिकति चनाएको छौँ।
जस्तै आफन्त गुमाएकाहरूको पनि मन्त्रालयले विभिन्न चरणमा राहतहरू वितरण गरिरहेछ, कति 5 लाखसम्म दिने भन्ने मन्त्रालयले वितरण गरिरहेछ, कुनै कुनै जिल्लामा पाइ पनि सक्नु भएको छ, त्यसको अवस्था चाहिँ के छ?
5 लाख त पुर्याउने गरी मन्त्री परिषदबाट निर्णय पनि भएको छ, सबै सहमति बजेट पनि प्राप्त भएको छ। हामीले 5 लाख नपुगेका ठाउँमा 5 लाख बाँड्नुहोस्, वितरण गरौँ भनेर जिल्ला प्रशासन कार्यालयमा सबै ठाउँमा पठाइसकेका छौँ। कदाचित हामीले पठाएको पैसाले पुगेन भने पनि तुरन्तै मागौँ, हामीले तुरन्तै दिन्छौँ भनेर हामी अर्थ मन्त्रालयसँग पनि, योजना राष्ट्रिय योजना आयोगसँग पनि समन्वयमा रहेर हामीले बजेटको डालो व्यवस्था गरेर बसेका छौँ। जहाँ 5 लाख पुग्दैन त्यहाँ तुरन्तै हामी दिन्छौँ। अहिले पनि करिब करिब 21 करोड जति 5 लाख पुर्याउनको लागि चाहिँ हामीले जिल्लामा पठाइसकेका छौँ, अहिले वितरण भइरहेको छ।
कतिजनाले पाउनु भएको छ?
यो 1508 जनालाई अहिले वितरण भइरहेको छ अहिले
यो आर्थिक वर्षमा
हजुर।
त्यस्तै गरी यो मन्त्रालय चाहिँ स्थानीय शान्ति समिति मार्फत पनि काम गरिरहेछ, शान्ति समितिले चाहिँ यो शान्ति प्रवर्धनका लागि कस्ता कामहरू गरिरहेछ, समन्वयन कसरी गरिरहेछ?
75 जिल्लामा जिल्ला स्तरका शान्ति समिति छन् र गाउँ स्तरमा पनि 2810 भन्दा बढी गाउँ स्तरका र 181 नगर स्तरका शान्ति समिति छन्। तर हामीलाई एउटा सानो समस्या के परिरहेको छ भने जिल्ला स्तरका शान्ति समितिमा एकजना अधिकृत स्तरको कर्मचारी हुनुहुन्छ, उहाँको चाहिँ भविष्य चाहिँ उज्यालो देखिँदैन हामीले हेर्दाखेरि, किनभने संविधान आउने अवधिसम्मका लागि स्थानीय शान्ति समिति गठन गर्ने, जिल्ला स्तरका शान्ति समितिले पहल गर्ने, परिचालन गर्ने, समन्वय गर्ने भन्ने विषय थियो। संविधान आइसके पछाडि उहाँहरूको लागि तलब खुवाउन पनि प्रत्येक तिन तिन महिना छ छ महिनामा हामीले अर्थ मन्त्रालय क्याबिनेटसँग हायर गुहार गर्ने र जनतामा प्राप्त गरेर उहाँहरूलाई तलब सलब खुवाइरहेछौँ। सानो सानो कार्यक्रमहरू दिइरहेछौँ, ठुलो कार्यक्रम दिन पनि सकिरहेको छैनौँ। किन त्यस्तो भएको छ भने स्थानीय शान्ति समितिको भूमिका संविधान आइसके पछाडि मुख्य भूमिका, मुख्य उपलब्धि देखियो। देखिसके पछाडि अब उहाँहरूको भूमिकाभन्दा संविधान कार्यान्वयन गर्ने निकायको भूमिकाहरू बढी छ, त्यस कारण स्थानीय शान्ति समिति चाहिँ त्यति उत्साहित भएको देखिएको छैन। किनभने अब तीन महिना पछाडि छोड्ने स्थानीय शान्ति समितिको अधिकृतले स्वाभाविक रूपमा कुन चाहिँ हौसलाले काम गर्न सक्नु होला? त्यस कारण अब हाम्रो विषय के हो भने स्थानीय समिति शान्ति समितिका अधिकृतहरूसँग अनुभव छ, उहाँहरूको अनुभवलाई कहीँ पुनर्निर्माणसँग सम्बन्धित, शान्ति प्रबन्धनसँग सम्बन्धित विषयमा चाहिँ कहीँ लागू गर्न सक्यो भने उहाँहरूको भविष्य पनि अलिकति सुनिश्चित हुन्थ्यो होला, र सरकारले पनि एउटा अनुभव प्राप्त गरेको व्यक्तिसँग नयाँसँग लिनुभन्दा उहाँहरूसँग सेवा लिन अलिअलि सजिलो हुन्थ्यो होला। त्यो विषयमा ध्यान दिन पाइयो भने हुन्छ कि भन्ने हाम्रो आग्रह हो।
जस्तै अब यो दुईवटा द्वन्द्वसँग प्रत्यक्ष जोडिएको एकदम टटकारो विषय बनाएको छ, दुईवटा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग, यो आयोगले चाहिँ त्यति प्रभावकारी ढङ्गले काम गर्न सकेन, दुई वर्षसम्म उजुरीमै सीमित भयो भन्ने गुनासो छ। अब त्यसलाई एक वर्ष थप्या छ, त्यसलाई प्रभावकारी बनाउन चाहिँ मन्त्रालयले के योजना बनाइरहेको छ?
यसमा अब यहाँले भनि पनि सक्नुभयो, एक एक वर्ष दुवै आयोगकै म्याद त भएको छ। अब कामको बाहिर देखिएका कामको आधारमा चाहिँ मूल्याङ्कन गर्ने हो भने सत्य निरूपणता मेलमेला आयोगतर्फ करिब करिब 59,000 उजुरीहरू प्राप्त भएका छन् र तिनीहरूलाई क्याटेगोराइज गर्ने, त्यसलाई श्रेणीबद्ध गर्ने, विषय मिलाउने कामहरू भएको छ। कतिपय वैध उजुरीहरूलाई रियल्ली पहिलो चरणमा छानबिन गर्नुपर्ने उजुरीहरू भनेर पनि त्यहाँ छुट्याइ राखिएको छ। अब हामीले त्यसको त्यो नतिजा अन्तिम निर्णय नभइसकेको हुनाले 58,000 उजुरी मात्रै हामीले दर्ता भएको मात्र देखिराखेका हुन्छौँ, तर भित्र धेरै कामहरू भएका छन् यो सत्य निरूपण तथा मेलमिलाप आयोगतर्फ। अब अहिले पछिल्लो एक वर्षको म्याद थप गरिएबाट र ऐन संशोधनको प्रक्रिया कानुन मन्त्रालयमा पुगेको बाटो पनि हामीले के अपेक्षा गर्न सक्छौँ भने उजुरी लिने र उजुरी छानबिन गर्ने प्रक्रिया चाहिँ अलि अगाडि बढ्छ र निर्णयका प्रक्रियाहरू पनि छिटै अगाडि बढ्छन् भनेर हामीले अपेक्षा गरेका छौँ। अर्को बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ करिब करिब 3,000 उजुरीहरूको प्रारम्भिक छानबिन पनि भएको छ र दोस्रो चरणको अनुसन्धान अधिकृतद्वारा हुने छानबिन पनि सम्पन्न भएको छ र अनुसन्धानका लागि आयोगमा पेश भएको छ। यसको यो बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फको काम चाहिँ अलिकति अगाडि बढेको चाहिँ देखिरहेको छ।
तर त्यति प्रभावकारी ढङ्गले हामीले सरकारले वा मन्त्रालयले जसरी सहयोग गर्नुपर्थ्यो, त्यो छानबिनको विषय, द्वन्द्वकालमा छानबिनको विषय चाहिँ वैज्ञानिक खोजसँग पनि सम्बन्धित रहने, अरू बढी प्राविधिक हुने र चाहिँ द्वन्द्वका दुईवटा पक्षहरू चाहिँ अहिले सँगसँगै मिलेर हिँडिरहेको अवस्थामा चाहिँ छानबिन गर्न पनि अलिक कठिन भयो, अपेक्षाकृत सहयोग पाएन भन्ने गुनासो अलिक बढी सुनिन्छ आयोगबाट।
यसमा दुई तिनवटा विषय छन्। अब स्वाभाविक रूपमा हामीले हेऱ्यौँ भने शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा 6 सहसचिव हुनुपर्नेमा चाहिँ अहिले जम्मा 3 सहसचिवले काम गरिरहेका छौँ। भनेपछि अरू कर्मचारी पनि नेपाल सरकारको विभिन्न निकायहरूमा जे जसरी 90 नहुने ठाउँमा चाहिँ आइराखेका छ र हामीले पनि पर्याप्त जनशक्ति पाइरहेको छैनौँ। जब हामीसँगै जनशक्ति नहुँदाखेरि सामान्य प्रशासन मन्त्रालयले पनि भनेको जति अथवा मन्त्रालयले भनेको जति जनशक्ति दिन अलिकति गाह्रो भएको छ। अब यो उपसचिव सहसचिवको बढुवाको नियुक्ति हुने प्रक्रिया चाहिँ अब सुरु भएको छ। अब यस पछाडि अपेक्षा गरिएका जनशक्तिहरू हामीसँग आउनुहुन्छ होला र हामी पनि अलिकति काम गर्न सक्छौँ होला। अर्को ऐन संशोधन भन्नुको विषयको पाटो छ, ऐन संशोधनका लागि चाहिँ कानुन मन्त्रालयमा पठाइरहेसकेका हुनाले अब सत्य निरूपण मेलमेलाप आयोगको विषय र बेपत्ता पारिएका व्यक्तिको छानबिनसँग सम्बन्धित विषय पनि अलिकति उत्साहजनक हिसाबले अगाडि बढ्ला भनेर हामीले अनुमान गर्न सक्ने अवस्था चाहिँ छ।
जस्तै मन्त्रालयले चाहिँ यो द्वन्द्वबाट भएको क्षतिहरूको व्यक्तिहरूको लगत संकलनको लागि यसले पाँचौँ कार्यदल पनि बनाएको छ, त्यसले प्रतिवेदन तयार पारिसकेका छ, त्यसबारेमा नि अलिकति बताइदिनु।
यो द्वन्द्वबाट भएका व्यक्तिहरूको व्यक्ति परिवार संरचनामा भएको क्षतिको छानबिनमा पाँचौँ कार्यदल गठन भएर एउटा लेभलमा विवरण सङ्कलन भएको छ र मन्त्रालयको त्यही बेला नै मन्त्रालयको एकजना सहसचिवको अध्यक्षतामा पनि एउटा विवरण सङ्कलन भएको अवस्था देखियो। तिनीहरूलाई चाहिँ औपचारिक रूपमा अलिकति व्यवस्थित रूपमा डाटाको रूपमा तथ्याङ्क रूपमा सङ्कलन गरौँ र त्यसलाई टुङ्गो लगाउने विषयमा अहिलेको माननीय मन्त्रीज्यूको सक्रियता सचिवको सक्रियताले अर्को कार्यदल गठन भएको छ। त्यो कार्यदलले काम सुरु गरि पनि सकेका छ, 12 गतेदेखि काम पनि सुरु गरिसकेका छ। यसले काम यो टुङ्ग्याउँदाखेरि कस्तो क्षति हो र क्षतिका लागि के सम्बोधन गर्नुपर्छ भन्ने खालको एउटा पिक्चर चाहिँ आउने हुनाले अबको यो क्षतिको विषयमा चाहिँ सधैँभरि बहस गरिराख्नुपर्ने, सधैँभरि त्यसैमा दौडिनुपर्ने क्षति भएको व्यक्तिहरूको विषयमा अलिकति समाधान हुन्छ होला भनेर हामीले यो कार्यदल गठन गरेका हौँ। यो कार्यदल गठनमा चाहिँ सम्बन्धित पक्षका व्यक्तिहरू हुनुहुन्छ, थाहा पाएका व्यक्तिहरू हुनुहुन्छ, जानकार व्यक्तिहरू हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ र तत्त्व विषयमा संवेदनशील भएर काम गर्न सक्ने अवस्थाका व्यक्तिहरू हुनुहुन्छ र हामीले पनि मन्त्रालयले यो कार्यदललाई पुरा सहयोग गरेको छ। हामीले कार्यदल गठन गरेकै दिन हाम्रा जनशक्तिहरू पनि खटाइसकेका छौँ। मन्त्रालयका बरु अलिकति बढी समय हामीले काम गरौँला भनेर मन्त्रालयका जनशक्तिलाई त्यहाँ पठाएका छौँ। उहाँले अहिले काम गरि पनि राख्नु भएको छ, गरि नै रहनु भएको छ र त्यसलाई चाहिँ अरू प्रतिवेदनहरू अरू डकुमेन्टहरू पनि आज हामी केही दिँदैछौँ अथवा हामीले मन्त्रालयले चाहिँ पूर्ण सहयोग गरेर यसलाई एउटा निर्णयको रूपमा एउटा परिस्थितिजन्य उत्पादनको रूपमा चाहिँ यसलाई लिन खोजिरहेको छ।
यो विगतमा पनि कार्यदलहरू गठन भएको थियो, त्यो विगतमा बनेका कार्यदल र यसमा चाहिँ फरक के हुन्छ, यसले के कुरा चाहिँ फरक ढङ्गले ल्याउँछ?
पाँचौँ कार्यदलसम्म पनि पाँचौँ कार्यदल पछाडिको कार्यदल भनिसके पछाडि त सर्वग्रम कार्यदल गठन भएको देखिए नै उहाँले पनि काम नगर्नु भएको होइन, काम पहिले पनि कार्यदलहरूले काम गरिरहेछन्। तर के भने समयको सीमा, बजेटको सीमा, जनशक्तिको सीमा कारणले उहाँले एउटा लेभलसम्म काम गर्नुभयो, त्यो टुङ्गिन सबै परिस्थितिगत हिसाबले टुङ्गिन सकेको अवस्था रहेन। अबको कार्यदलले ती जति बाँकी कामहरू छन् ती सबै कामहरू पनि गरून्, पुराना कार्यदलहरूले बनाएका विवरणहरूलाई पनि अगाडि लैजाउन् भन्ने चाहिँ हाम्रो अपेक्षा हो। त्यो हिसाबले टुङ्ग्याउने हिसाबले यो कार्यदल गठन भएको हो।
शान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामप्रसाद भट्टराई। आजको कार्यक्रमको पहिलो भागमा 15 संशोधन प्रस्ताव दर्ता गरेपछि अब संविधानको दोस्रो संशोधन विधेयक कसरी अगाडि बढ्छ, मधेसी मोर्चाले चुनावमा भाग लिन्छन् कि लिँदैनन् भन्नेबारे सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णसँग कुराकानी गर्यौं। यस्तै कार्यक्रमको दोस्रो भागमा शान्ति तथा पुननिर्माण मन्त्रालयले 10 वर्षको अवधिमा हासिल गरेको उपलब्धिबारे मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामप्रसाद भट्टराईसँग छलफल गर्यौं। उहाँहरूसँग गरिएको कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै त्यसका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्दिदो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।